پہلا اذان کا، اذان کے متعلق علماء نے لکھا کہ اذان آخر ضروری کیوں ہے؟ دیکھیے اب تک تو آپ یہ سنتے آئے ہیں کہ بھائی اذان کہنا اس سے پہلے مستحب ہے، ضروری کیوں ہے اذان؟ کہا کہ دیکھیے دو طرح کے لوگ ہیں، ایک ہیں خاصان خدا اور ایک ہیں محجوبین، جو پردوں میں ہیں، خدا سے بہت دور ہیں۔ یہ اس وجہ سے اذان کو یعنی مستحبات میں ضروری خیال کیا گیا کہ کہیں خاصان خدا جو شوق پروردگار کے اندر اتنے زیادہ بیتاب رہتے ہیں، اگر ایک دم سے نماز شروع کر دی تو امید ہے کہیں کہ روح قفص انصری سے پرواز نہ کر جائے پروردگار سے ملاقات کے شوق میں۔ کہا کہ اذان اور اقامت میں ان کو روح کو ذرا سہارا ملتا ہے۔ اور محجوبین جو ہیں ہماری طرح کے لوگ، کہیں ایسا نہ ہو کہ بے ادبانہ اور گستاخانہ منظر خدا میں حاضر ہو جائے، اذان و اقامت سے تھوڑی سی تیاری کرائی جاتی ہے، یعنی آپ یہ دیکھیں کہ اذان و اقامت کی اس لحاظ سے اپنی حیثیت، اور جن کا مقام بہت زیادہ بلند ہے ان کو تو پرواز، ایسا نہ ہو کہ روح قفص انصری سے پرواز کر جائے شوق ملاقات میں۔ کہا جاتا ہے نا اذان نماز میں انسان پروردگارم سے ملاقات کرتا ہے، لیکن ہماری تو کسی کا بھی ملاقات نہیں ہوئی، اس نماز کو ایسا نہیں بنا پائے۔ اچھا پھر آگے فرماتے ہیں کہ بھائی اگر چلیں آپ کو مسجد سے اذان دینی ہے، لوگوں کو بلانا ہے، اگر اذان کا مقصد یہ ہے، تو جس وقت آپ گھر میں بالکل اکیلے ہوتے ہیں اس وقت آپ کو اذان کا حکم تب بھی مستحب ہے اذان دینا، کیوں؟ ایک سوال ہے نا بھائی، ٹھیک ہے اذان سے لوگوں کو بلانا مقصد کہ نماز کے لیے آئیے، آپ گھر کے اندر ہیں بالکل، دروازہ بند ہے، نہ کسی کے آنے کا امکان ہے، پھر بھی اذان دینا کیوں مستحب؟ کہا کہ جو آپ کی مملکت نفس ہے نا، اس میں خدا کی طرف سے کچھ مامور فرشتے، اور اس مملکت نفس کے اندر طاقتیں بھی ہیں، اس مملکت نفس آپ کچھ طاقتیں ہیں نا، قوہ غضبیہ ہے آپ کے اندر، قوہ شہوانیہ ہے آپ کے اندر، تو اللہ کے جو اسم اعظم ہیں اس کا اعلان آپ اپنی مملکت نفس میں کرتے ہیں تاکہ تمام قوتیں مسخر ہو جائیں پروردگار کے اسم کے آگے۔ یہ جو بار بار یہ اذان دینے کا جو حکم ہے، یہ اپنے نفس کے اندر اس اسم اعظم کو پروردگار کے پہنچایا جاتا ہے کہ یہ جو نفس کی قوتیں سرکشی اختیار کرتی ہیں نا، ان کی یہ سرکش نہ ہونے پائیں، بار بار ان کو دبایا جاتا ہے پروردگار کا نام کا اعلان کر کر۔ دیکھیے بہرحال اذان کی اس طرح کے پہلو بھی ہیں۔ پھر ایک فرماتے ہیں کہ چار مرتبہ آپ اللہ اکبر کہتے ہیں نا ہاتھ اٹھا کر، ہر ایک دفعہ اگر آپ نے شرائط کے تحت کہا، جو کمال کی شرائط ہیں جو بھی آگے چل کر بھی آئیں گی، تو ایک دفعہ سے ہاتھ اٹھانا اللہ اکبر کے لیے ایک پردہ چاک کر دیتا ہے پروردگار عالم کے قرب تک پہنچنے کے لیے۔ اس کا مطلب ہے کہ وہی میں نے کہا نا کہ 70,000 نورانی اور 70,000 ظلمانی حجابات ہیں، پردے لگے ہوئے ہیں پروردگار تک پہنچنے کے، ایک تکبیر شرائط کے ساتھ کہنے سے ایک پردہ چاک، دو تکبیر کہیں دو پردے چاک، چار اور اس کے بعد آخری کے دو اللہ اکبر، چھ پردے تو آپ ویسے ہی چاک کر سکتے ہیں، تو کتنی جلد آپ پروردگار میں قرب نصیب ہو سکتا ہے اگر جانتے ہوئے اور اذان کی عظمت کو سمجھتے ہوئے اذان کہی جائے۔ پھر آگے فرماتے ہیں کہ جس وقت انسان، اصل میں ہمیں تو پتہ نہیں نا، ہمیں تو بس یہ پتہ ہے ہاں بھائی اذان و اقامت کا کہنا مستحب ہے، جس وقت انسان اللہ اکبر کہتا ہے، اذان اور اقامت کہتا ہے، تو جیسے ہی وہ کہتا ہے نا، اگر روایت کے اندر ہے کہ اگر صرف اقامت کہتا ہے تو ملائکہ کی پوری صف اس کے پیچھے آ کر کھڑی ہو جاتی ہے نماز میں، وہ اس وقت پیش امام ہو جاتا ہے اگر صرف اقامت کہے۔ اور امام نے بتایا کہ آپ کو پتا ہے کہ یہ صف کتنی بڑی ہوتی ہے؟ کہا اس کی کم سے کم لمبائی جو ہے وہ مشرق اور مغرب کے درمیان جتنا فاصلہ ہے اتنی ہوتی ہے، اور اس کی زیادہ سے زیادہ لمبائی زمین و آسمان کے درمیان جتنا فاصلہ ہے اتنی ہوتی ہے ملائکہ کی صف۔ اور اگر انسان اذان اور اقامت دونوں کہے نماز سے پہلے تو ملائکہ کی اس طرح کی دو صفیں اس کے پیچھے نماز پڑھتی ہیں، یعنی اگر انسان واقعی اس کو سمجھتے ہوئے انجام دے تو کتنی اس کی عظمت، یعنی فوراً اذان اور اقامت کے بعد خیال دل میں آئے گا کہ میرے پیچھے سب ملائکہ کی صفیں درست ہو رہی ہوں گی، تو کتنی اس کو جذبے کے ساتھ نماز پڑھنی چاہیے۔ کہا جاتا ہے کہ جب روایات کے اندر ملتا ہے کہ جب جناب رسول خدا آسمانوں پر گئے شب معراج، روایت میں کہ رسول خدا معراج پہ جس وقت گئے تھے اس وقت خانہ کعبہ کے سائے میں لیٹے ہوئے آرام کر رہے ہیں کہ جبریل جنت کے پانی کا بھرا ہوا تشت رسول کے سامنے لے کر آئے اور کہا کہ آپ کو چلنا ہے معراج پر، لیکن اس سے پہلے جنت کے پانی سے غسل کریں۔ جناب رسول خدا نے غسل کیا اور اس کے بعد پھر وہ پوری تفصیلات کے وہ کس طریقے سے براق آیا اور آسمانوں کی طرف روانہ ہوئے۔ پہلے آسمان پر جب پہنچے تو روایت میں کہ پہلے آسمان کا ایک دروازہ، امام خمینی نے اس روایت کو لکھا، پہلے آسمان کا ایک دروازہ ہے جہاں مامور فرشتے ہیں، فرشتوں نے جب وہ جنت وہ پہلے آسمان کا دروازہ کھولا اور جناب رسول خدا اور جبریل وہاں پر پہنچے تو جناب رسول خدا کا نور دیکھ کر فرشتوں نے ایک نعرہ بلند کیا और कहा कि अच्छा देखिए रिवायत के अंदर जो जुमला है वो कोट कर रहा हूँ, दो खुदा है, एक जमीन में एक आसमान में, और ये नूर हमारे परवरदिगार आलम के नूर से किस कदर मुशाबे है। उस वक्त जिब्रील ने अल्लाह अकबर तकबीर बुलंद की, चार मरतबा अल्लाह अकबर का। ये वो वाकया है कि इमाम मासूम एक मजलिस में तशरीफ फरमा थे और वहां अजान की इब्तदा के मुतालिक गुफ्तगू होने लगी, तो इमाम ने पूरी ये हदीस और ये वाला वाकया सुनाया। तो जब पहला आसमान के ऊपर जनाब रसूल खुदा पहुंचे तो फरिश्तों ने कहा, जिस वक्त अल्लाह अकबर चार मरतबा जिब्रील ने कहा, फरिश्ते समझ गए कि नहीं ये परवरदिगार आलम का नूर नहीं है। बल्कि एक जुमला है रिवायत के अंदर कि फरिश्ते मायूस हो गए, ये परवरदिगार आलम का नूर नहीं है। पहला आसमान फतह हो गया, अब जनाब रसूल खुदा दूसरे आसमान पर गए। दूसरे आसमान पर भी ये वाकया पेश आया, रिवायत में जुमला है कि फरिश्ते जो है वो रसूल खुदा के नूर को देखकर गिरते पड़ते जा रहे थे, ताब नहीं ला पा रहे थे जनाब रसूल खुदा के नूर की। उस वक्त जिब्रील ने आवाज दी, अशहदु अन ला इलाहा इल्लल्लाह, अशहदु अन ला इलाहा इल्लल्लाह। उसके बाद तीसरे आसमान के ऊपर जनाब रसूल खुदा पहुंचे, वहां भी यही वाकया पेश आया। फिर जिब्रील ने कहा, अशहदु अन मुहम्मद रसूलुल्लाह, अशहदु अन मुहम्मद रसूलुल्लाह। जब चौथे आसमान में पहुंचे, अब तमाम फरिश्तों को पता चल गया था कि जनाब रसूल खुदा तशरीफ लाए। जैसे ही फरिश्तों को पता चला, अब रिवायत का जुमला है कि सारे फरिश्ते आकर रसूल खुदा को सलाम करने लगे और अमीरुल मोमिनीन की खैरियत दरियाफ्त करने लगे। अजान की इब्तिदा कैसे हुई, किस तरीके से अजान की यानी तारीख क्या है, तो बहरहाल ये एक अच्छा। फिर खुद एक मौके पर जनाब हजरत बिलाल एक दफा हजरत उमर इनसे टकरा गए और कहने लगे कि क्या वजह है कि जब अबू बकर नमाज पढ़ाते हैं तो बिलाल तुम उनके लिए अजान नहीं देते, जबकि अबू बकर ने ही तुम्हें आजाद करवाया था। अच्छा, हजरत अबू बकर ने पैसे दे के बिलाल को गुलामी से आजाद करवाया था। बिलाल ने कहा, यह बात बताओ कि अबू बकर ने जो मुझे आजाद करवाया था, कि परवरदिगार आलम की वजह से आजाद करवाया था, अगर परवरदिगार आलम की वजह से आजाद करवाया था तो इसका एवज मुझसे ना तलब करें, और अगर बस ये कि मेरी वजह से आजाद करवाया था तो ठीक है, मैं दोबारा उनके गुलामी में आने को तैयार हूँ, लेकिन मैं किसी ऐसे शख्स की जमात के लिए अजान देने को तैयार नहीं हूँ जिसको रसूल खुदा ने खलीफा न बनाया। तो बहरहाल अच्छा, आप देखिए उलमा ने लिखा है कि बिलाल जैसे बिलाल जनाब रसूल खुदा के पार्लियामेंट के स्पीकर समझा जाए उनको, यानी इस्लाम के अंदर इस किस्म की कोई रेस्ट्रिक्शन नहीं है कि जात और बिरादरी के हवाले से या मसलन माशरती मुकाम और मरतबे के हवाले से। आखिरी जमाने की जो रिवायत है उसके अंदर है कि अजान को इतना हकीर समझ लिया जाएगा कि बहुत पस लोगों को अजान कहने के लिए मुकर्रर किया जाएगा। बाकायदा आप नहीं देखते कि एम्प्लॉय मुकर्रर किए जाते हैं मस्जिदों में जिनके ना कोई माशरे के, यानी इतना फकीर नमाज को अजान को समझा जाएगा। और जब आखिरत में तमाम के तमाम लोग पहुंचेंगे और उस वक्त जब सबके चेहरे शर्म से झुके हुए होंगे, उस वक्त सिर्फ अजान कहने वालों के चेहरे सर बुला दूसरे तक अजान की अपनी अहमियत है। अच्छा, उलमा ने एक और इरफानी अजान से रिलेटेड एक बात आ गई बीच में, बात याद आ गई, कहा कि देखिए जब आप अजान नमाज के अंदर क्या है मेराज मोमिन सफर एक आप करते हैं। अच्छा देखिए, सफर कब आपको मुसाफिर कहा जाता है, फिकह किताबों के अंदर नहीं मिलता कि जनाब आप शहर की जो दीवारें हैं वो नजर आनी बंद हो जाएं, शहर की मस्जिदों की अजानों की आवाज आनी बंद हो जाए। तो कहा कि आपको उलमा ने लिखा है, उलमा इरफान ने कहा, आपको मुसाफिर इल्लल्लाह उस वक्त कहा जाएगा कि जब खुद ख्वाही के शहर की दीवारें नजर आना बंद हो जाएं और अपनी खुदख्वाही के इजहार की आवाजें अजा आनी बंद हो जाए। इंसान क्या ना अपने आप को कुछ ना कुछ समझता है यार आदमी, जब तक कुछ अनानियत कुछ उसके अंदर बाकी, खुदख्वाही के इजहार की आवाजें अजा कान में जब तक आपके आना बंद ना हो जाए, जब तक आपको मुसाफिर इल्लल्लाह नहीं कहा जा सके। आपने सफर किया ही नहीं, आप वहीं के वहीं खड़े हुए हैं। तो तकब्बुर से अपने आप को बचाना ये तो बिल्कुल इतना लाजमी जरूरी है, सोमे कातिल किसी भी इबादत के, किसी भी उनवान से इंसान के अंदर अगर कोई तकब्बुर पाया जाए उसे राह खुदा का मुसाफिर कहा ही नहीं जा सकता।